नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चुनाव सम्बन्धी दुईवटा विधेयक संसदबाट पारित, तत्काल चुनावको मिति घोषणा गर्न सांसदहरूको माग।
तीनै तहको निर्वाचनको तिथि मिति तत्काल घोषणा गर्नको लागि सरकारको सँग जोरदार माग गर्दछु।
विद्युत प्राधिकरणका झण्डै 2500 कर्मचारीको एकै पटक सरुवा, लोड सेडिङ हटाउन अवरोध गर्नेलाई फेरि पनि सरुवा गर्ने ऊर्जा मन्त्रीको भनाई।
पोखरा र लुम्बिनी विमानस्थलको काम तीव्र, निजगढले गति लिन सकेन। नेपालले दुईवटा ठूला जहाज किन्ने भएकाले पर्यटक बढ्ने भन्दै व्यवसायी उत्साहित।
पर्यटक संख्या बढ्छ, उहाँहरूको व्यापार बढ्ने भयो, अर्थतन्त्रमा चाहिँ टेवा दिने भयो।
मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा कार्यान्वयन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको संकेत, अवैध आप्रवासी समस्या समाधान गर्ने दावी।
र आर्मीलाई हराउँदै आयोजक सहारा क्लब पोखरामा चलिरहेको आरआरआर गोल्ड कप फुटबलको फाइनलमा।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
निक साइमन्स अवार्ड 2016 सम्बन्धी सूचना।
विगतका वर्षमा झैं यस वर्ष पनि निक साइमन्स इन्स्टिच्युटले ग्रामीण क्षेत्रमा लामो समयदेखि सेवा पुर्याई त्यस क्षेत्रको स्वास्थ्य सेवामा सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका मध्येबाट एकजना स्वास्थ्यकर्मीलाई निक साइमन्स अवार्ड प्रदान गरिनेछ। सो सम्बन्धी थप आवश्यक जानकारी सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा पठाइसकेको छ। तसर्थ स्वास्थ्यकर्मीहरूले सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा सम्पर्क गरी तोकिएको ढाँचामा सम्बन्धित जिल्ला स्वास्थ्य प्रमुखको सिफारिस सहित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु वा निक साइमन्स इन्स्टिच्युट सानेपा पोस्टबक्स नम्बर 8975 ईपीसी 1813 पत्राचार गर्नुहुन अनुरोध गरिन्छ।
थप जानकारीका लागि फोन नम्बर 01-5537-175, 55-54-214, 55-20-322, 55-24-782 सम्पर्क गर्नुहोला।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। व्यवस्थापिका संसदले चुनाव सम्बन्धी दुईवटा विधेयक पारित गरेको छ। संसदको आजको बैठकले निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार तथा मतदाता नामावली विधेयकलाई सर्वसम्मतले पारित गरेको हो। आयोग सम्बन्धी विधेयकले चुनावको मिति तोक्ने अधिकार फेरि पनि सरकारलाई नै दिएको छ। चुनावलाई प्रभावकारी बनाउन आयोगलाई नै चुनावको मिति तोक्न दिनुपर्ने आवाज उठे पनि दलहरूले त्यो अधिकार फेरि सरकारमै फर्काएका हुन्। निर्वाचन आयोगको सम्पर्क मन्त्रालय गृह मन्त्रालय नै रहने भएको छ। आयोगले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सम्पर्क मन्त्रालय रहनुपर्ने प्रस्ताव गरे पनि यसअघि जस्तै गृह मन्त्रालयमा नै रहने गरी विधेयक पारित गरिएको हो। विधेयकले खर्च नबुझाउने दलले 6 वर्षसम्म चुनावमा भाग लिन नपाउने व्यवस्था गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि विधेयकले कानूनी मान्यता पाउनेछ। दुई विधेयक पारित भएपछि सरकारलाई चुनावको मिति घोषणा गर्न ढोका खुलेको छ, तर स्थानीय तहको चुनाव गर्नका लागि चाहिने अरू 3 वटा महत्वपूर्ण विधेयक भने संसदको राज्य व्यवस्था समितिमा छलफलकै क्रममा रहेको छ। समितिले ती विधेयक पनि पर्सिसम्म संसद पुर्याउने तयारी गरिरहेको छ।
यसैबीच सांसदहरूले तत्काल चुनावको मिति घोषणा गर्न माग गरेका छन्। बैठकमा समय लिएर बोलेका अधिकांश सांसदहरूले कानून र पुनर्संरचना आयोगको प्रतिवेदन आइसकेको अवस्थामा अब पनि स्थानीय चुनावका लागि अल्मलिन नहुने बताएका हुन्। एमाले सांसद कृष्ण भक्त पोखरेलले राज्य पुनर्संरचना आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरेर चुनावको मिति घोषणा गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो।
सरकारले स्थानीय तहको संख्या र सीमा निर्धारणको लागि आयोगलाई एउटा मापदण्ड दिन सक्छ, तर त्यो मापदण्ड अनुसार आयोगले कार्य सम्पन्न गरिसकेपछि प्रतिवेदन कार्यान्वयन गर्नका निमित्त इन्कार गर्न सक्ने कुनै संवैधानिक व्यवस्था छैन। तसर्थ आयोगको रिपोर्टलाई तत्काल कार्यान्वयन गर्नका निमित्त र स्थानीय तहको निर्वाचनको तिथिमिति घोषणा गर्नका निमित्त सम्माननीय सभामुखज्यू मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँछु।
यस्तै सांसदहरू गौरी कुमारी ओली, तुलाराज विष्ट, लक्ष्मण राजवंशीले पनि अहिले संविधान संशोधनको विषय ल्याएर चुनाव आलचाल गर्न खोजिएको भन्दै स्थानीय निकायको चुनावको मिति अविलम्ब तोक्न माग गर्नुभयो। सांसद गणेश पहाड़ीले संविधान कार्यान्वयनका लागि अब पनि चुनाव नगर्ने हो भने लोकतन्त्र नै पराजित हुने चेतावनी दिनुभयो।
निर्वाचनपछि व्यक्तिहरू हार्न सक्छन् तर लोकतन्त्रले हार्दैन, निर्वाचनपछि पार्टीहरू हार्न सक्छन् तर देशले हार्दैन, स्वेच्छाचारिताले हार्न सक्छ तर पद्धतिले हार्दैन। तसर्थ यो संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन, भूकम्पपछिको पुननिर्माणको कार्यलाई गति प्रदान गर्न लगायत तिनै तहको निर्वाचनको तिथि मिति तत्काल घोषणा गर्नको लागि सरकारको सँग जोरदार माग गर्दछु।
यस्तै सांसदहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयर मार्शल राख्ने तयारी भएको भन्दै आपत्ति जनाएका छन्। नेपाली भूमिमा विदेशी सेना राख्ने विषय गम्भीर तथा सार्वभौम सत्तामाथिको आक्रमण भएकाले सरकार चुप लागेर बस्न नहुने धारणा राखे। सांसदहरू मिनापुन, रामहरि खतिवड़ा लगायतले निर्णयबारे संसदलाई जानकारी गराउन माग गर्नुभयो। सांसद धनराज गुरूङले सरकारले विदेशीको एजेण्डालाई सहयोग गरे पनि संसदले साथ नदिने चेतावनी दिनुभएको छ।
भारतीय एयर मार्शल अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने प्रबन्ध सम्बन्धी त्यो सम्झौतामा कसरी उल्लेख हुन सक्यो सभामुख महोदय? बैठकमा सहभागी अधिकारीहरूलाई सुरक्षा सम्बन्धी सम्झौता गर्ने अधिकार कसले दियो सभामुख महोदय? के नेपाल सरकार नेपालका सुरक्षा निकायहरू निकम्ब बनेका हुन् वा नेपाल सरकार दक्षिण प्रभुको अगाडि लम्पसार परेको हो? सभामुख महोदय म प्रश्न गर्न चाहन्छु, सरकार लम्पसार पढे पनि यो संसद लम्पसार पढ्न सक्दैन, पढ्न हुँदैन सभामुख महोदय?
लोड सेडिङ हटाउने अभियानमा अवरोध पुर्याएको भन्दै नेपाल विद्युत प्राधिकरणले एकैपटक 2480 कर्मचारीको सरूवा गरेको छ। प्राधिकरणले काठमाडौँ क्षेत्रीय कार्यालयका 781, जनकपुर क्षेत्रीय कार्यालयका 354, विराटनगरका 329 र हेटौडा क्षेत्रीय कार्यालयका 292 र बुटवल क्षेत्रीय कार्यालयका 265 जना कर्मचारीको सरूवा गरेको हो। त्यस्तै पोखरा क्षेत्रीय कार्यालयमा 166, नेपालगंजमा 161 र अतरियामा 132 कर्मचारी सरूवा भएका छन्। ऊर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले लोड सेडिङ हटाउने अभियान अन्तर्गत यो पहिलो चरणको सरूवा भएको भन्दै अझै पनि सरूवा हुने बताउनुभयो।
यसैबीच विद्युतको मिटर बिगारेको आरोपमा 16 पक्राउ परेको विरोधमा कर्मचारी ट्रेड युनियनहरूले आन्दोलन थालेका छन्। उनीहरूले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक गोपाल बाबु भट्टराईको कार्यकक्ष घेराउ गरेका छन्। कर्मचारीको विरोधलाई ऊर्जा मन्त्रालयले भने पक्राउ परेकाहरूलाई उन्मुक्ति दिन दिएको दबाव भनेको छ।
नेपालमा भ्रष्टाचारको अवस्थामा सामान्य सुधार भएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक सीपीआईमा नेपालले गत वर्षको भन्दा 2 अङ्क सुधार गर्दै 100 अङ्कको पूर्णाङ्कमा 29 अङ्क पाएको छ। विश्वभरका 176 देशमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचारबारे अवधारणा मापन गरिएकोमा नेपाल 131 स्थानमा छ। भ्रष्टाचारको अवधारणामा सामान्य सुधार आए पनि कम अङ्कको फेरबदलले भ्रष्टाचारको अवस्थामा परिवर्तन आएको भन्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ। अघिल्ला वर्ष झैं यो वर्ष पनि 100 भन्दा बढ़ी देशले सीपीआईमा 50 भन्दा कम अंक पाएकाले भ्रष्टाचार विश्वव्यापी रहेको र समस्यामा सुधार नआएको उसको भनाई छ। यस वर्षको सूचकांकमा डेनमार्क र न्यूजील्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने देश भएका छन् भने 10 अंक पाएको सोमालिया सबैभन्दा बढ़ी भ्रष्टाचार हुने देश बनेको छ। दक्षिण एसियाली देशमा भूटान सबैभन्दा कम भ्रष्टाचार हुने गरेको दक्षिण एसियाली देशमा भूटानमा सबैभन्दा कम भ्रष्टाचार हुने गरेको पाइएको छ भने अफगानिस्तान सबैभन्दा धेरै भ्रष्ट रहेको पाइएको छ। दक्षिण एसियामा नेपाल भ्रष्टाचार बढ़ी हुने तेस्रो देश बनेको छ।
चेलीबेटी बेचबिखन रोकथामका लागि सक्रिय माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतले पद्मश्री सम्मान प्रदान गर्ने भएको छ। राजनीति, संगीत, समाजसेवा लगायत विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई प्रदान गरिने पद्मश्री सम्मान चेलीबेटी बेचबिखन तथा ओसार पसार नियन्त्रणमा लामो समयदेखि क्रियाशील कोइरालालाई पनि प्रदान गर्न लागि हो। पद्मश्री सम्मान भारत सरकारले नागरिकलाई दिने दोस्रो ठूलो सम्मान हो। सम्मान आउँदो मार्च महिनामा दिइनेछ। उहाँले स्थापना गरेको माइती नेपाल संस्थाले 22 वर्षदेखि चेलीबेटी बेचबिखन र ओसार पसार नियन्त्रणका लागि सक्रिय रूपमा काम गर्दै आएको छ।
साझा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा रिपोर्टहरूसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
अगस्त्य मुनि तहा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो यही ठाउँबाट पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए बुझियोस् नाति जहिले पनि सेल्फी जहिले पनि फेसबुक होइन यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु चन्द्रागिरी हिल्स लिमिटेड हुन्छ पुरा चिताएको कुरा
मीना कति हतार हो छोरीलाई खोप लगाइसक्यो
लगाइसक्यो तिम्रो छोरीलाई नि
लगाइसक्यो
अनि गीता अब अर्को छिटै होला नि होइन
कहाँ हुनु हामीले त छोरीलाई 45 दिनको खोप लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौ मैले इम्प्लान्ट लगाएँ नि अब अर्को 3-5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ
कति स्मार्ट छ हो मेरो साथी त तर म पनि कम छुइन नि म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु त्यसैले आज 3 महिने सुई लगाएकी छु
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन् सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्
परिवार नियोजन स्मार्ट बन्छ जीवन सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ
स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID
उज्यालो क्विज आजको प्रश्न
शहीद गंगालाल श्रेष्ठको जन्म कहाँ भएको थियो
ए रामेछाप बी काठमाडौँ
यसको उत्तर तपाई आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3-5-5-6-6 SMS गर्नुहोस्
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले चुनाव सम्बन्धी 2 विधेयक संसदबाट पारित तत्काल चुनावको मिति घोषणा गर्न सांसदहरूको माग विद्युत प्राधिकरणका झण्डै 2500 कर्मचारीको एकैपटक सरूवा नेपालमा भ्रष्टाचारको अवस्थामा सामान्य सुधार लगायतका खबर प्रस्तुत गर्यौं
नेपाल दर्पणमा अब बाँकी प्रसंग देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको चाप घटाउन क्षेत्रीय र अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम भइरहेको छ पोखरा क्षेत्रीय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम चलिरहेको छ भने निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि पनि सरकारले तयारी गरिरहेको छ त्रिभुवन विमानस्थलको स्तरोन्नतिको काम पनि भइरहेको छ नेपालको समग्र विकाससँग सरोकार राखेर राष्ट्रिय गौरवका आयोजना अन्तर्गत बनिरहेका विमानस्थलको अवस्था के छ त अर्जुन पोखरेलको रिपोर्ट
देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त पार्किङ गर्ने ठाउँ नहुँदा अवतरण गर्न लागेका जहाजले केही बेर आकाशमै घुम्नुपर्ने अर्थात् होल्ड गर्नुपर्ने बाध्यता छ विमानस्थलका उपकरणले काम नगर्दा अनि कुनै जहाज धावन मार्गमा बिग्रिएर बस्दा आउँदै गरेका जहाज भारततिर डाइभर्सन हुन्छन् कुनै जहाजमा खराबी आयो भने पनि आकस्मिक अवतरणको लागि वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल नै छैन यस्तै समस्यालाई पार लगाउन अहिले पोखरा क्षेत्रीय विमानस्थल र भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम धमाधम चल्दैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति निकै राम्रो देखिएको छ। 6,22,51,00,000 रूपियाँको लागत अनुमानमा 2 वर्ष अघि शिलान्यास भएको विमानस्थल 2018 जूनसम्म पूरा गरिसक्ने लक्ष्य लिइएको छ र लक्ष्य पूरा हुने पनि देखिएको छ। विमानस्थलको काम उत्साहजनक रूपमा भइरहेको बताउनुहुन्छ पर्यटन मन्त्री जीवन बहादुर शाही।
अहिले अलिकति सबैभन्दा स्पिडले अगाडि बढेको चाहिँ गौतम बुद्ध छ र हाल हाम्रा जहाजहरू ल्यान्ड गर्ने 748HS भन्छौँ हामी, अनि ATR-72 अनि SAP-342 चाहिँ हामीले त्यहाँ अहिले ल्यान्ड गर्छौँ। सबै कुराहरू के फास्ट वास्तवमा त्यो अहिले रनवे हेर्ने भने त जहाजहरू त अहिले नै ल्यान्ड गर्ला जस्तो त्यो अवस्थामा आएको छ, खुसीकै कुरा छ त्यो।
यस आर्थिक वर्षमा 7,13,00,000,000 छुट्याइएकोमा गौतम बुद्ध विमानस्थलको लागि 1,50,00,000,000 रुपियाँ खर्च भइसकेको छ। विमानस्थलको काम 26% सकिएको छ। गत वैशाख 1 गते ताम झामका साथ शिलान्यास गरिएको पोखरा क्षेत्रीय विमानस्थल निर्माणको लागि पनि चीन सरकारसँग ऋण सम्झौता र चिनिया कम्पनी CAMCसँग सन् 2020 जुलाईसम्म निर्माण सक्ने गरी ठेक्का पनि सम्पन्न भएको छ। 503 रोपनी जग्गा मध्ये अब जम्मा 17 रोपनी जग्गा र 35 घर अधिग्रहण गर्न बाँकी छ। आयोजना स्थलसम्म जाने बाटो पक्की भइसकेको छ, नालाको काम पनि सकिएको छ। धावन मार्गमा कंक्रिट बिछ्याउने काम र तारबारको काम चलिरहेको छ, तर विमानस्थल निर्माणको मुख्य काम भने शुरू भएको छैन। सुविधा सम्पन्न मानिएको र जतिसुकै ठूला विमान पनि उडान र अवतरण गर्न सक्ने गरी बन्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम भने चित्त बुझ्दो छैन। विमानस्थल बन्ने मोडल पनि बनेको छैन, विस्तृत परियोजना प्रतिवेदन DPR पनि बनेकै छैन, अनि मुआब्जा विवाद त कायमै छ। नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन बनाउने, रनवे लम्ब्याउने, ट्याक्सीवे बनाउने काम पनि जम्मा 17% मात्रै सकिएको छ। कामको ठेक्का पाएको स्पेनको सान्जोसे कम्पनीको ठेक्का तोडिएपछि नयाँ ठेक्का गर्ने तयारी गरिएको छ। अन्तर्राष्ट्रिय विमानस्थलको सहयोगी मानिएका आन्तरिक विमानस्थलको अवस्था पनि सन्तोषजनक छैन। देशभरि 56 विमानस्थल भए पनि 20-25 मात्रै नियमित सञ्चालनमा छन्। सरकारले विमानस्थल निर्माण छिटो सक्न चासो नदिएको बताउनुहुन्छ संसदको विकास समितिका सभापति रविन्द्र अधिकारी:
निम्सहरू यति कमजोर स्टेट सरकार हुनु हुँदैन, त्यसले गर्दाखेरि टुरिज्म डेभलप गर्न पनि सक्नुहुन्न, एयर कनेक्टिभिटीका लागि चाहिने एयरपोर्टहरू बनाउन सक्दा पनि सक्नुहुन्न। यो समग्रमा हेर्दाखेरि एयरपोर्ट अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्माणको गति विगतको भन्दा त राम्रो छ, तर जुन स्पिडमा जानुपर्ने त्यो गएको छैन। र अन्तर्राष्ट्रिय दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको त खास काम अगाडि बढेको छैन।
देशको इज्जत र विकास अनि पर्यटनको आधार स्तम्भको रूपमा चिनिएका विमानस्थल निर्माणको कामलाई तीव्रता दिन सरकारले थप चासो दिन आवश्यक छ।
विमानस्थल लगायत पर्यटक सुहाउँदा पूर्वाधारको विकाससँगै नेपालका पर्यटकीय क्षेत्रको बारेमा अन्तर्राष्ट्रिय स्तरमा प्रसार हुन थालेपछि नेपालमा स्वदेशी र विदेशी पर्यटक बढेका छन्। भूकम्प र नाकाबन्दीका कारण सन् 2015 घटेका पर्यटकहरू सन् 2016 अर्थात पोहोर साल बढेका छन्। बन्दै गरेका तारै होटलको संख्या बढ्दै गएको, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको र नेपालले 2 वाइड बडी जहाज किन्ने पक्का भएसँगै नेपालमा अबको 2-3 वर्षमा विदेशी पर्यटकको ओइरो लाग्ने भन्दै पर्यटन क्षेत्रमा खुशियाली छाउन थालेको छ। अर्जुन पोखरेलकै दोस्रो रिपोर्ट:
हवाई भाडामा हामीले हस्तक्षेप गर्ने हो, अब हामी भन्दा पनि बढी खुसी चाहिँ त अहिले चाहिँ हाम्रो ट्राभल एजेन्सीको चाहिँ साथीहरू चाहिँ भइरहेछ कि अब चाहिँ 2 वाइड बडी आएपछि पर्यटक संख्या बढ्छ, उहाँहरूको व्यापार बढ्ने भयो, नेपालको चाहिँ आर्थिक अर्थतन्त्रमा चाहिँ टेवा दिने भयो।
आउँदो वर्षको चैतसम्म 280 सिटका 2 जहाज आउने भएपछि नेपाल वायु सेवा निगमका प्रमुख सुगत रत्न कंसाकार निकै हौसिनी भएको छ। अन्य देशका जहाजले काम विशेषले नेपाल आउने विदेशीलाई बोकिरहेको र अब नेपालको आफ्नै ठूलो जहाज हुँदा पर्यटक बढ्ने भन्दै पर्यटन व्यवसायी पनि निकै उत्साहित छन्। सन् 2015 तुलनामा सन् 2016 215,000 पर्यटक बढेका छन्। अहिलेकै कमजोर पूर्वाधारमा पनि बढेका पर्यटक पोखरा र भैरहवामा 2 अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि झनै बढ्नेछन्। आफ्नो ठूलो विमान र विमानस्थल मात्र होइन, अबको 3 वर्षमा नेपालमा 28 नयाँ तारे होटल थपिनेछन्, जसमा 4,000 नयाँ सुविधा सम्पन्न कोठा पनि हुनेछन्। नेपालमा पर्यटक बढ्ने लक्षण देखिएकोले पर्यटन व्यवसायीले धमाधम लगानी गरिरहेका छन्।
होटल संघ नेपाल हानका महासचिव विनायक शाह।
अब आउँदा तीन चार वर्ष भित्रमा अब झन्डै हामी 2000 भन्दा बढी ठुला तारै होटलहरू केही त निर्माण सुरु नै भइसकेका छ, केही प्लानिङमा छन् भन्दाखेरि, जसरी हाम्रो पहिचानो नाकाबन्दी हुँदाहुँदा नोटबन्दी बैनले पनि हाम्रो धेरै समस्या पारा थियो होइन, अब यो चाहिँ बिस्तारै बढ्ने क्रममा छ, अब आउँदा दिनहरू राम्रो हुन्छ।
अहिले भइरहेका 9 वटा 5 तारे, 2 वटा 4 तारे र 21 वटा 3 तारे होटलले पर्यटक आएनन् भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन, किनकि संचार माध्यम र सामाजिक सञ्जालमा विश्वभरि नेपालको पर्यटनको बारेमा प्रचार भइरहेकाले पर्यटकको रोजाइमा नेपाल पर्न थालेको छ। अहिले घुमफिर वर्ष मनाइरहेको नेपालले सन् 2018 नेपाल भ्रमण वर्षको रूपमा मनाउँदै 10 लाख पर्यटक भित्राउने घोषणा गरेको छ। सरकार तात्तिएमा 10 लाख पर्यटक सन् 2017 आउने पर्यटन व्यवसायको अनुमान छ। नेपाल पर्यटन बोर्डले यो वर्ष युरोपका नागरिकलाई लक्षित गरेर अभियान पनि चलाउँदैछ। होटल संघ, ट्राभल एसोसिएसन लगायत संस्थाले विदेशमा प्रवर्धनात्मक कार्यक्रम पनि गरिरहेका छन्। यस्तै नयाँ नयाँ पदमार्ग पनि खोलिएको छ। नेपाल आउने पर्यटक बढ्ने क्रम अब रोकिँदैन भन्नुहुन्छ नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदी।
उडानहरू छन् होइन, उनीहरूको संख्यामा पनि केही वृद्धि हुनु, होटलहरूको संख्यामा राम्रै संख्यामा वृद्धि हुनु, जसले गर्दाखेरि अलिक गुणात्मक पर्यटकको संख्यामा वृद्धि हामीले हेरिरहेको पाटो हो। पर्यटकको संख्यामा राम्रै मात्रामा वृद्धि देखेको हो र यो सत्रमा पनि यो जारी रहन्छ र वृद्धि चाहिँ कायम रहन्छ भन्ने हामीले विश्वास लिएका छौँ।
नेपालमा बन्न थालेका पूर्वाधार छिटै पूरा गर्ने र पर्यटक लोभ्याउनको लागि थोरै मात्र सरकारले पहल गर्ने हो भने अबको केही वर्षमा नेपालमा विदेशी पर्यटकको संख्या दोब्बर हुने पक्का छ।
सिधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीं कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41 07 007, 98 5 11 72 194।
41 07 007, 98 5 11 72 194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समय लिनी फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA, बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01 424 6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नुवाकोटको ढिकुरेमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा 6 जना घाइते भएका छन्। लिखु गाउँपालिका बचाउनु पर्ने भन्दै अभियान चलाएको संघर्ष समितिले ढिकुरेमा नेपाली कांग्रेसका नेता रामशरण महतको कार्यक्रममा प्रदर्शन तथा ढुङ्गामुढा गर्न थालेपछि झडप भएको हो। संघर्ष समिति र महत पक्षका सहभागीबीच झडप हुन थालेपछि 23 राउण्ड अश्रुग्यास र 47 थान रबरको गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लिखु गाउँपालिका हटाउन कांग्रेसका नेता महतले केन्द्रमा भूमिका खेलेको संघर्ष समितिको आरोप छ।
मोरङको कर्सिया गाविसको कर्सिया बजारमा घनश्याम बहरदारमाथि गोली प्रहार भएको छ। जीवन विकास लघुविद्या संस्थामा काम गर्ने विराटनगर रंगेली 11 बहरदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। लघुविद्याको पैसा संकलन गर्न जाने क्रममा उहाँमाथि आक्रमण भएको हो। तिग्रामा गोली लागेका उहाँको विराटनगर अस्पतालमा उपचार भइरहेको छ।
गायक पन्ना काजी साकेको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका गायक साकेको काठमाडौँको टेकुमा रहेको आफ्नै घरमा आज बिहान निधन भएको हो। 1988 साल पुष 15 गते काठमाडौँको ओम बहालमा जन्मिनु भएका गायक साकेले 2004 सालदेखि गीत गाउन थाल्नु भएको थियो। उहाँका तिरिरी मुरली बज्यो बनैमा, किन किन तिम्रो तस्विर मलाई निको लाग्छ लगायत गीत निकै लोकप्रिय छन्।
शिक्षकको यातनाले पाल्पाको भैरव जनता माध्यमिक विद्यालयमा कक्षा 6 पढ्ने छात्रा सुस्मिता रुचाल 2 दिनदेखि अस्पतालमा उपचाररत छिन्। जाडो विदामा दिएको गृह कार्य नगरेको भन्दै शिक्षक चिरञ्जीवी वास्तोलाले कुखुरा बनाएर राखेपछि यातना सहन नसकेर बेहोश भएकी रुचालको अस्पतालमा उपचार भइरहेको हो। सहायक जिल्ला शिक्षा अधिकारी रेशम न्यौपानेले दोषीमाथि कार्यवाही गर्ने बताउनु भएको छ।
बाँकेर बर्दियामा 63 जना नयाँ कुष्ठरोगी फेला परेका छन्। कुष्ठरोग निवारणका लागि सञ्चालित कुष्ठरोग निवारण अभियान अन्तर्गत 2 दिनमा बाँकेमा 30 जना र बर्दियामा 33 गरी 63 जना नयाँ कुष्ठरोगी फेला परेको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रीता भण्डारी जोशीले जानकारी दिनुभयो।
जंगली हात्तीबाट हुन सक्ने जोखिम घटाउन बर्दिया राष्ट्रिय निकुञ्ज किनारको सूर्यपटुवाको पत्थर भोजी गाउँमा एसएमएस र साइरनबाट सूचना दिने प्रविधि जडान गरिएको छ।
मेरो पनि भन्नु छ।
वैदेशिक रोजगारीमा ज्यान गुमाएको परिवारले बीमा बापतको रकम 20 लाख रुपियाँ पाउने खबर हिजोको नेपाल दर्पणमा सुनेर अहिले मलेसियामा रहेका गोर्खाका विष्णु धिताल फेसबुकमा लेख्नुहुन्छ, कहिले फ्री भिसा फ्री टिकटको अफर आउँछ त कहिले परदेशमा ज्यान गए यति लाखसम्म पाउने भनेर अफर आउँछ देशका युवालाई। अफर त सरकारै पछि थपिँदै जान्छन् तर कार्यान्वयन हुन सक्दैन, त्यसैले यो निर्णय कागजमा मात्रै नहोस् कार्यान्वयन होस्।
तिवारी रमेश फेसबुकमै सरकारलाई सोध्नुहुन्छ, वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको परिवारलाई यति लाख उति लाख तोक्नुभन्दा पनि गएका कसैले ज्यान गुमाउनु नपरोस् भन्नेमा ध्यान किन जाँदैन सरकार?
प्रशान्त लम्साल ट्वीट गर्नुहुन्छ, विदेशमा ज्यान गुमाएका परिवारलाई 20 लाख दिने सरकारको घोषणाले वैदेशिक रोजगारलाई प्रोत्साहन गर्न खोजे जस्तो आभास भयो।
लोकेश तिमसिना ट्वीट गर्नुहुन्छ, बीमा रकम बढाउनुभन्दा स्वदेशमै रोजगारीको व्यवस्था गर्दा त्यो राम्रो अनि प्रभावकारी पनि हुन्छ।
अनि भारतले सगरमाथाको उचाइ नाप्ने खबरमा कोशिस ओझा ट्विटरमा टिप्पणी गर्नुहुन्छ, भारतलाई सगरमाथा त के नेपालको 1 इन्च भूमि पनि नाप्ने अधिकार छैन, यदि परेछ भने नेपाल सरकार आफैले नाप्छ सगरमाथाको उचाइ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र सुजाता खत्री। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी समस्या समाधानका लागि मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा कार्यान्वयन गर्ने संकेत गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले ट्विटरमा राष्ट्रिय सुरक्षाका विषयमा महत्वपूर्ण योजना सार्वजनिक हुने र त्यसमा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने लगायत कुरा समेटिने बताउनु भएको हो। ट्रम्पले आप्रवासन र सीमा सुरक्षाबारे महत्वपूर्ण निर्णयमा केही दिनमै हस्ताक्षर गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
नेपाल दर्पणमा अब खेल खबर। आयोजक सहारा क्लब पोखरामा चलिरहेको आहारा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा आज भएको खेलमा नेपाल आर्मीलाई टाई ब्रेकरमा 4-3 हराउँदै सहारा फाइनलमा पुगेको हो। दोस्रो सेमी फाइनलमा भोलि मनाङ मर्स्याङदी र संकटा क्लब बीच खेल हुनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनाव सम्बन्धी दुईवटा विधेयक संसदबाट पारित, तत्काल चुनावको मिति घोषणा गर्न सांसदहरूको माग,
विद्युत प्राधिकरणका झण्डै 2500 कर्मचारीको एकैपटक सरुवा, लोड सेडिङ हटाउन अवरोध गर्नेलाई फेरि पनि सरुवा गर्ने ऊर्जा मन्त्रीको भनाई,
पोखरा र लुम्बिनी विमानस्थलको काम तीव्र, निजगढले गति लिन सकेन, नेपालले दुईवटा ठूला जहाज किन्ने भएकाले पर्यटक बढ्ने भन्दै व्यवसायी उत्साहित,
मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा कार्यान्वयन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको संकेत, अवैध आप्रवासी समस्या समाधान गर्ने दावी,
र आर्मीलाई हराउँदै आयोजक सहारा क्लब पोखरामा चलिरहेको आहारा गोल्ड कप फुटबलको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।